यस विजय खबरका साथमा पारिवारिक वातावरणका साथ मनोरञ्जनका लागि गैंडाकोट फन पार्क गैंडाकोट 5 नवलपुर
फोन 0785015004 र 98612437
नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुका 7 बजेको विजय खबरमा डोलराज राणा भाटको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। अतिक्रमण जग्गा जोगाउन गैंडाकोटमा प्रदर्शन, नगर प्रमुख पौडेललाई ज्ञापन पत्र बुझाइयो, करको दायरा बढाउन अर्थमन्त्रीको निर्देशन। गैंडाकोटका सबै विद्यालयमा एउटै डिजाइनको ड्रेस बनाउन मेयर पौडेलको आग्रह, समयमै विद्यालयले पुस्तक नदिए उजुरी गर्न शिक्षा अधिकृत शर्माको आग्रह, निजी विद्यालयको शुल्क यथावत रहने। गैंडाकोट 4 पुनः सरसफाई बनाउन अभियान सञ्चालन, घर घरको सरसफाई निरीक्षण जारी, कालिका मन्दिर कालिका आश्रमको 9 सत्सङ्ग वार्षिक उत्सव सम्पन्न। र अखिल राप्ती नगर कमिटीद्वारा निजी विद्यालयमा शुल्क वृद्धिको विरोध, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा परासी कारागार व्यवस्थापनमा चुनौती, 2075 सालमा चितवनमा भएका दुर्घटनामा 155 जनाको मृत्यु।
सहज सामुदायिक अस्पतालमा दन्त सेवा सुचारू भएको सूचना। लामो समय अवधिभर सेवा दिँदै आएको यस सामुदायिक अस्पतालले अब दन्त सेवा दिने सेवाहरू, निशुल्क ओपिडी सेवा, एमडीएस र बिडीएस विशेषज्ञ डाक्टरहरूबाट दन्त परीक्षण, सीमित अवधिका लागि पुरानो दाँत निकाल्दा 50% छुट र अन्य सेवामा 20% छुट। सेवा सुचारू हुने समय बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म।
सम्पर्क सहज सामुदायिक अस्पताल गैंडाकोट नवलपुर, फोन 0785012848।
यस्तो हुन्छ हाम्रो ड्रिम हाउस।
ल बधाई छ है तिमीहरूलाई।
घरको नमुना त राम्रो छ, अनि इन्टेरियर नि,
अनि इन्ट्रान्स चाहिँ यस्तोमा नै हो, वास्तव अनुसार नै छ त,
अनि कलर त।
वेट वेट, यी सबै त सेकेन्डरी कुरा हुन्। पहिला त घरको मजबुतीको बारेमा नै सोच्नु पर्यो नि, ताकि भावी पुस्ताहरूको लागि पनि होस्।
मजबुतीको लागि बजारमा जुन पनि सिमेन्ट छँदैछ नि,
ड्रिम हाउसको लागि जस्तो पाए त्यस्तो सिमेन्ट, नो वे। अल्ट्रा प्रिमियम ओपिसी मात्र एउटा यस्तो ओपिसी सिमेन्ट हो जसले सेवामा विशिष्टता, अत्यधिक भार वहन क्षमताका साथै गुणस्तरमा एकरूपता प्रतिबद्धता जनाउँछ।
तर अल्ट्रा प्रिमियम ओपिसी त ठुला ठुला परियोजनाका लागि मात्र हो नि, होइन र?
हाम्रो ड्रिम हाउस पनि ती ठुला परियोजना भन्दा कहाँ कम छ। जगदम्बा अल्ट्रा प्रिमियम ओपिसी सिमेन्ट बियोन्ड द अर्डिनरी, अब नेपाल गुणस्तर नेगु 49 बाट पनि प्रमाणित।
अब खबर विस्तारमा। सुरुवातमा गैंडाकोट नगरपालिकाका स्थानीयहरू सार्वजनिक जग्गा अतिक्रमणमा परेकोलाई जोगाउन कम्मर कसेका छन्। यसैसँग सम्बन्धित प्रसंगबाट गैंडाकोट नगरपालिका वडा नम्बर 2 नारायणी नदी किनारमा रहेको सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ। अतिक्रमणमा परेको जग्गा जोगाउन माग गर्दै आज गैंडाकोटमा प्रदर्शन भएको छ। साथै नगर प्रमुख छत्रराज पौडेललाई ज्ञापन पत्र पनि बुझाइएको छ। थप खबर सहकर्मी प्रेम छेत्रीबाट।
विजय विकास स्रोत केन्द्रले 2046 सालदेखि वृक्षारोपण गरी नारेडीको कटान रोक्नका लागि संरक्षण गर्दै आएको जग्गा अतिक्रमणमा परेको हो। संरक्षित जग्गा कुनै व्यक्तिका नाउँमा दर्ता रहेको पाइएपछि स्थानीयले चरको विरोध गरेका छन्। उनीहरूले सङ्घर्ष समिति नै गठन गरी गैंडाकोट नगरपालिकामा ज्ञापन पत्र पेश गरेका हुन्। सार्वजनिक जग्गा अतिक्रमण बचाउ सङ्घर्ष समितिले सोमबार गैंडाकोट दुई बोटेटोलबाट सुरु गरेको र्याली नगरपालिकामा पुगे कोर्ट सभामा परिणत भएको थियो। कोर्ट सभामा सङ्घर्ष समितिका एक सदस्य एवं स्थानीयवासी लोकबहादुर आलेले संरक्षित जग्गा अहिले व्यक्तिको नाउँमा सुन्दा अचम्मित भएको बताउनुभयो।
हाम्रो टोलवासीले हुर्क्याए टोलवासीले फाल्दा केही गरेन थियो कि हेर्नुहोस् त्यसै गरी हुर्क्याएपछि बिचमा हेर्नुहोस् यत्रो साल भयो है 30-35 सालमा चाहिँ नि अहिले नम्बर आयो भने बिचमा चार लाग्छ त हिमा खाएर हेर्नुहोस् के गर्ने जसलाई एउटा व्यवस्था त गर्नु पऱ्यो नि सर्वसाधारण जग्गा बेसी रोपनी दिएको जग्गाहरू त्यसले चाहिँ नि ल अहिले चाहिँ नम्बरी भनेर भन्छ अनि मान्छेको त दिमाग त काम त गर्नु नै यहाँ त भयो त पुरै जुन ती रहन्छ हेर्नुहोस् तारको फलहरू तार पनि लगाइसकेको छ सब नाङ्नु भट्काङ हेर्नुहोस्
हाल वृक्षारोपण भएको लगभग 31-32 वर्षपछि उल्लेखित सार्वजनिक जग्गा मध्येको ठूलो हिस्सा भरतपुर महानगरपालिका बस्ने केशव सापकोटा लगायतका व्यक्तिहरूले आफ्नो नाउँमा दर्ता भएको जग्गा हो भनी केही दिन पहिले तारबार गरेको देखिएकाले स्थानीय आक्रोशित बनेका हुन्। सार्वजनिक जग्गा अतिक्रमण बचाउ सङ्घर्ष समितिका संयोजक पूर्णनारायण प्रधानले सार्वजनिक जग्गा गौचरण डुङ्गा घाट तथा खेलकुद मैदान कसरी कुनै व्यक्तिका नाउँमा दर्ता हुन पुग्यो भन्ने प्रश्न गर्नुभयो। वासीका नाताले रुख काट्न पनि नदिने र तारबार गर्न पनि नदिने उहाँले बताउनुभयो।
त्यहाँ जो आउँछ त्यसलाई हामी पहिला समात्छौँ, त्यहाँ कोही अब बार्न आयो भने पहिला त्यसलाई समातेर बाँध्छौँ, त्यसपछि नगरपालिकाले खबर गर्छौँ। खोज्ने त्यो अब काम स्थानीय सरकारको काम, स्थानीय सरकारको काम, हामी स्थानीयवासी भएको नाताले त्यहाँ हामी रुख पनि काट्न दिनौँ, तारबार पनि गर्न दिनौँ। हामी रोक्ने काम हाम्रो कानुनी रूपमा जाने काम स्थानीय सरकारको, त्यो सम्पत्ति भनेको स्थानीय जनताको सबैजनाको, हाम्रो मात्र होइन। हामी ड्युटी गर्छौँ, लड्ने काम, खोज्ने काम, कसले गर्यो के गर्यो बदर गर्ने काम, कानुनी हिसाबमा जाने यताको काम, छेक्ने काम हाम्रो काम।
विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशव प्रसाद सापकोटाले गैंडाकोटको एकदमै उपयुक्त स्थानमा रहेको जग्गा भूमाफियाले खान थाले भनेपछि हाम्रो समाज कतातिर जाँदैछ भन्ने प्रश्न उब्जिएको बताउनुभयो। विजय विकास स्रोत केन्द्रले सो स्थानको संरक्षणका लागि 1 करोड रुपियाँ भन्दा बढी लगानी गरिसकेको उहाँको भनाइ थियो। सामाजिक विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रेमबहादुर गुरुङले यसका लागि ठुलै चलखेल गरेको देखिएको बताउनुभयो।
यो सार्वजनिक जग्गा यसरी सबै भूमाफियाका बाँसहरू भित्रभित्र मिलाएर चाहिँ यसरी खान पुगिरह्यो भने गैंडाकोटको भोलि सार्वजनिक जग्गाको नै नहोला भन्ने हिसाबले हामी संस्थाको हिसाबले पनि हामी लगाइरहेको।
कोर्ट सभालाई सम्बोधन गर्दै गैंडाकोट नगर प्रमुख छत्रराज पौडेलले सार्वजनिक जग्गा अतिक्रमण भएको भन्ने सुन्ने बित्तिकै खोजनीति गरेको बताउनुभयो। 150 नम्बर किताबाट 6 किता काट भएको र 2055 साल असार 3 गते व्यक्तिका नाममा गएको देखिएको उहाँले जानकारी दिनुभयो। सो जग्गालाई प्रदेश तहको मन्त्री परिषद बैठकबाट बदर गराउन माग गर्दै सो विषयमा जानकारी गराउन मङ्गलबार नै प्रस्थान गर्ने उहाँले बताउनुभयो। यस्ता सार्वजनिक जग्गा संरक्षणमा नगरका सबै व्यक्ति तथा सङ्घ संस्थाले साथ दिनुपर्ने बताउँदै नगरका सबै सार्वजनिक जग्गा संरक्षणमा प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।
गैंडाकोटमा रहेका निजी तथा सामुदायिक विद्यालयका सबै विद्यार्थीहरूको एउटै ड्रेस बनाउन छलफल चलेको छ। निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको एउटै डिजाइनको ड्रेस बनाउने कुरामा छलफल गरेर सुझाव दिन गैंडाकोटका मेयर छत्रराज पौडेलले नगरमा रहेका विद्यालयका प्रधान अध्यापकहरूलाई आग्रह गर्नुभएको छ। ड्रेस देख्नासाथ गैंडाकोटका विद्यार्थी हुन् भनेर थाहा हुने र ड्रेसमा गैंडाकोट झल्कने केही चिन्हहरू पनि राख्ने गरी छलफल गर्न आग्रह गर्नुभएको हो। गैंडाकोट नगरपालिका शिक्षा शाखाको आयोजनामा आज प्रधानाध्यापकहरूको बैठकमा मेयर पौडेलले भर्ना अभियानलाई प्रभावकारी बनाई समयमा नै पाठ्य पुस्तक विद्यार्थीहरूको हात हातमा उपलब्ध गराउन पनि निर्देशन दिनुभएको छ। नगर शिक्षा अधिकृत ऋषिराम शर्माका अनुसार सबै सामुदायिक विद्यालयहरूको खातामा नियमअनुसारको 75% बजेट गइसकेको र कुनै विद्यालयले पाठ्यपुस्तक उपलब्ध समयमा नै उपलब्ध नगराए उजुरी गर्न विद्यार्थी तथा अभिभावकहरूलाई आग्रह गर्नुभएको छ। बैठकको विषयमा विजय एफएमसँग कुरा गर्दै शर्माले निजी विद्यालयको शुल्क पनि यस वर्ष यथावत राख्न मेयर पौडेलले निर्देशन दिनुभएको छ भने संघीय र प्रदेश ऐन आएपछि मात्रै नियमअनुसार शुल्क बन्ने बताउनु भएको छ। निजी विद्यालयहरूले सिन्डिकेट लगाएर एउटै पसलबाट मात्रै पुस्तक किन्न भनेर आफू ठगियो जस्तो लागेमा पनि अभिभावक तथा विद्यार्थीले नगरको शिक्षा शाखामा उजुरी दिन सक्ने शर्माले जानकारी दिनुभएको छ। हरेक महिनाको 8 गते हुने प्रधान अध्यापकको बैठक भर्ना अभियान 2076 को कारणले बैठक आज राखिएको हो। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले करको दायरा बढाएर राजस्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिनुभएको छ। आन्तरिक राजस्व कार्यालय भरतपुरका कर्मचारीहरूलाई आज निर्देशन दिँदै मन्त्री खतिवडाले संख्या मात्रै भन्दा राजस्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिनुभएको हो। करमा दर्ता मात्रै हुने तर राजस्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उहाँले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिनुभएको हो। भेडाकोट 4 ले वडालाई पूर्ण सरसफाई उन्मुख वडा बनाउनका लागि अभियान सञ्चालन गरेको छ। पूर्ण सरसफाईयुक्त वडा बनाउनका लागि भेडाकोट 4 मा विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो। अभियान अन्तर्गत पछिल्ला दिनमा घरदैलो अभियानलाई निरन्तरता दिएको छ। वडामा रहेका घरहरूको अनुगमन गर्दै हरियो स्टिकर टाँस्ने कार्य अघि बढेको वडा सदस्य तेज प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। वडामा रहेका 7 वटा टोल विकास संस्थाका पदाधिकारीसँगै टोलवासीको सक्रियतामा घरदैलो गरिएको नवराज तिवारीले जानकारी दिनुभयो। वडालाई पूर्ण सरसफाई बनाउन वडा कार्यालय प्रतिबद्ध रहेको वडाध्यक्ष कृष्ण प्रसाद न्युपानेको भनाइ छ। साथै उहाँले वडावासीको साथ र सहयोगको अपेक्षा पनि गर्नुभयो। कालिका मन्दिर कालिका आश्रमको गैंडाकोट 8 को 9 औं सत्सङ वार्षिक उत्सव कार्यक्रम आज सम्पन्न भएको छ। वार्षिक उत्सवको अवसरमा मन्दिरको विभिन्न समिति तथा उपसमिति सदस्यहरूलाई दोसल्ला वडाई सम्मान गरिएको छ। मन्दिरकै सभामा भएको कार्यक्रममा जनप्रतिनिधि तथा लेखा समिति संयोजक बाल प्रकाश अधिकारी, मन्दिरका आजीवन सदस्य लोकनाथ सापकोटा, सल्लाहकार वेदी प्रसाद सापकोटा, हिमलाल सापकोटा, प्रमुख वाचक चतुर्भुज पौडेल, मन्दिरका अध्यक्ष धनप्रसाद सापकोटा, श्री जय महादेव, महिला समूहकी अध्यक्ष फुल्लु माया पराजुली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य सत्सङ्ग उपसमिति संयोजक इन्द्रमणि पौडेलले राख्नु भएको थियो। प्रमुख अतिथि डाक्टर नारायण गौतम रहनु भएको कार्यक्रम गुरु तुलसी प्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन कालिका मन्दिर कालिका आश्रम व्यवस्थापन समितिका सचिव खुमनाथ पौडेल र सत्सङ्ग समिति सचिव ज्ञानु कुमारी घिमिरेले गर्नु भएको थियो। पूर्वी चितवनका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना तथा मासिक शुल्क वृद्धि गर्न लागेको भन्दै अनेरासुबिउ राप्ती नगर कमिटीले गम्भीर ध्यानकर्षण भएको जनाएको छ। आज अनेरासुबिउ चितवन जिल्ला कमिटी सदस्य प्रकाश कालाखेती र राप्ती नगर कमिटी संयोजक मेन्सिस भेटवालले एक विज्ञप्ति जारी गर्दै अभिभावकको ढाड सेक्ने गरी गर्न लागिएको शुल्क वृद्धि तत्काल खारेज गर्न माग गरेका छन्। विद्यार्थीको मागलाई व्यवस्था गर्दै शुल्क वृद्धि गरे कडा आन्दोलन गर्ने विज्ञप्ति मार्फत उनीहरूले जनाएका छन्। पश्चिम नवलपरासीको परासी स्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरूको व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ। क्षमताभन्दा दोब्बर संख्यामा कैदीबन्दी हुँदा उनीहरूको सहज बसोबासमा निकै कठिन भएको कारागारका जेलर जगतबहादुर बस्नेतले बताउनुभयो। 25 महिला र 150 पुरुष गरी 175 कैदीबन्दी राख्ने क्षमता भएको सो कारागारमा हाल 309 पुरुष र 58 महिला र 4 जना आश्रित बालबालिका गरी कुल 371 कैदीबन्दी रहेको कारागारले जनाएको छ। चितवन जिल्लाका विभिन्न स्थानमा 2075 सालमा भएका सवारी दुर्घटनाका कारण 155 जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा परि 235 गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरीकारले चितवनले दिएको जानकारी अनुसार गत वर्ष 306 वटा दुर्घटना भएका थिए। अघिल्लो वर्ष 74 को तुलनामा दुर्घटनाको संख्या, मृतक र घाइते बढेका हुन्। कार्यालयका अनुसार अघिल्लो वर्ष 289 दुर्घटनामा 130 को मृत्यु भएको थियो भने 223 गम्भीर घाइते भएका थिए। कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्र कुमार गिरीले अत्यधिक सवारी चाप बढेका कारण दुर्घटना बढेको बताउनुभयो। पश्चिम नौलपरासी सिनौल सुनवल नगरपालिकाले नगरभित्रका सबै ज्येष्ठ नागरिकलाई उपलब्ध गराएको स्वास्थ्य उपचार बिमा कार्यक्रम प्रभावकारी भएको छ। एक वर्षको अवधिमा तोकिएका स्वास्थ्य संस्थाबाट एक ज्येष्ठ नागरिकले वार्षिक 50,000 बराबरको निशुल्क स्वास्थ्य उपचार सेवा पाउन सक्ने गरी गरिएको सो कार्यक्रम प्रभावकारी भएको नगरपालिकाको जिकिर छ। देवदह मेडिकल कलेज र सुनवल नगरपालिका बीच 75% रकम नगरपालिका र 25% रकम उक्त कलेजले दिने गरी सम्झौता भएको थियो। इतिहासमै पहिलो पटक अस्ट्रेलियाको संघीय निर्वाचनमा नवलपरासी थाई घर भएका नेपाली मूलका युवा संघीय निर्वाचनको उम्मेद्वार बनेका छन्। निर्वाचनमा अस्ट्रेलियाको सत्तारूढ दल लिबरलले नेपाली युवा प्रमेज श्रेष्ठलाई संसदमा उम्मेद्वार बनाउने निर्णय गरेको हो। अस्ट्रेलियामा मे 18 संसदीय निर्वाचन हुँदैछ। पोखरीमा डुबेर आज एक किशोरको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 6 ओह्रालो घोल स्थित पोखरीमा डुबेर सोही स्थान बस्ने राजेश नेउपानेका 13 वर्षीय छोरा सरोज नेउपानेको मृत्यु भएको प्रहरीले जनाएको छ। गर्मीको समयमा पौडी खेल्न गएका उनी दिउँसो 12 बजे पोखरीमा डुबेका थिए। उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको हो। नयाँ वर्ष 2076 सालको सुरुवातसँगै लेडी बर्ड सहगार्त उज्यालो टोल विकास संस्था भरतपुरस्थित क्षेत्रपुर वडा नम्बर 2 बाल्टिन वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उज्यालो टोलका सल्लाहकार एवं रामेश्वर पुस्तकालयका पूर्वाध्यक्ष केशव कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले बाल्टिन वितरण मात्र ठुलो कुरा नभई यसको संरक्षण र सम्वर्धन गर्नुपर्ने र वडा नम्बर 2 नमुना वडाको रूपमा विकसित गर्नुपर्ने बताउनुभयो। उज्यालो टोल विकास संस्थाका अध्यक्ष युवराज आचार्यले एक्लै काम गर्न गाह्रो हुने भएकाले मितेरी टोल, रामकृष्ण टोल, पृथ्वी टोल र उज्यालो टोल गरी 4 छिमेकी टोलहरू एकजुट भई काम गर्नुपर्ने र एकजुट भई काम गर्नले सहज हुने पनि बताउनुभयो। काठमाडौँको पुतली सडकमा मुख्य कार्यालय रहेको ग्लोबल एजुकेशन एन्ड माइग्रेसनले आफ्नो शाखा चितवनमा विस्तार गरेको छ। ग्लोबल एजुकेशन एन्ड माइग्रेसनले आज नारायणगढको सहित चोकमा शाखा विस्तार गरेको हो। उद्योग वाणी संघ चितवनका निवर्तमान अध्यक्ष राजन गौतमले विस्तारित शाखाको रिबन काटेर उद्घाटन गर्नुभएको थियो। नवलपुरको कावसती नगरपालिका एक हात्तीखोरमा रहेको नवबिहानी युवा क्लबको आयोजनामा जारी भलिबल प्रतियोगितामा आज 4 खेल सम्पन्न भएका छन्। चैते दशैं तथा राम नवमीको अवसरमा आइतबारबाट सुरु भएको खुल्ला भलिबल प्रतियोगिताको आजको पहिलो खेलमा नवलपुर एम्बुलेन्स चालक सङ्घ विजय भएको छ। केरुङ युथ क्लब 28 नवलपुर एम्बुलेन्स चालक सङ्घले 26-24 र 26-18 सेटमा पराजित गरेको हो। त्यस्तै आज भएको दोस्रो खेलमा आयोजक नव बिहानी युवा क्लबको समूह डी विजय भएको छ। आयोजक डीले लाङ्घाली युवा क्लब पुडौलीलाई हराएको हो। त्यस्तै तेस्रो खेलमा मिड पोइन्ट भलिबल ट्रेनिङ सेन्टर मध्यबिन्दुले आयोजक समूह सीलाई 25-13 र 25-14 सेटमा पराजित गर्यो भने आजको अन्तिम खेलमा ध्रुव तारा युवा क्लब कोइला पानीलाई स्याङ्जा जिल्ला भलिबल ग्रुपले 25-12 र 25-18 सोझो सेटमा पराजित गरेको हो। विजय खबरमा अब पालो भएको छ आजको सरकारको प्राकृतिक विपद भूकम्प बाढी पहिरो हावाहुरी जुनसुकै समयमा पनि आउन सक्दछ। यो सँगै अन्य विपद र जोखिमबाट बच्नका लागि पहिला नै हामी सचेत बन्न अत्यन्त जरुरी छ। भरतपुर महानगरपालिकाले विपद व्यवस्थापनका लागि के पूर्व तयारी गर्दैछ त एक रिपोर्ट सहकर्मी माया कर्णेलबाट।
विपद जुनसुकै समयमा पनि आउन सक्छ। भूकम्प बाढी पहिरो हावाहुरी जस्ता विपद र यसबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी अति आवश्यक कुरा हुन्। यसका लागि हामीले बनाएका र बनाइने संरचना सुरक्षित बनाउन जरुरी छ। यसबारे भरतपुर महानगरपालिका भने सचेत रहेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद सुवेदीको दावी छ। सुवेदी भन्नुहुन्छ,
र हामी रेस्पोन्स गर्न कत्तिको सक्छौँ, त्यहाँको संरचना बाटो पूर्वाधार कस्तो छ भन्ने नै हो। तर हामी चाहिँ फिल्डमै गएर एक्सपर्ट नै लगेर वार्ड लेभलमा अथवा त्यो फिल्ड लेभलमा गएर अध्ययन अब गर्दैछौँ। वी हैव टु अपडेट द्याट डाटा एन्ड द्याट प्लान।
भरतपुर महानगरपालिकाले विपद जोखिम न्यूनीकरण ऐन बनाइसके पनि कार्यान्वयनमा भने गइसकेको छैन। भरतपुर महानगरपालिकाले सचेतना र अभिमुखीकरणलाई जारी राख्दै यसबारे सचेतना अभिवृद्धि गरिरहेको छ। विपद पूर्व तयारी बारे पुनः सुवेदी भन्नुहुन्छ,
हामीसँग भएको तयारी के हो भने समितिहरू सक्रिय छन्, हामीले सुरक्षा निकायहरूसँग लिनुपर्ने सपोर्टको बाहि हामी सम्पर्कमा छौँ, संचार सम्पर्क पनि छ, आग लागि भयो भने दमकल तयारी हालतमा हामीले चाहिँ दौडाइरहेको हुन्छौँ, त्यो पनि छ, रेड बसहरू पनि सक्रिय हुनुहुन्छ। अब यो विपद यस्तो चाहिँ विषय रहेछ, एउटा निकाय एउटा संस्थाले गरेर यो चाहिँ समाधान हुने विषय होइन, यहाँनिर हामीसँग विपद व्यवस्थापन कोष पनि छ, केही सपोर्ट गर्नको लागि त्यो कोषबाट पनि हामी खर्च लेख्ने गर्छौँ भने
सहरी विकास र स्मार्ट सिटीका कुरा गरिरहँदा भरतपुरमा विपद व्यवस्थापनका लागि काम भइरहेको इन्जिनियर सूर्य लामा बताउनुहुन्छ। विपद आउँदा हामी आफैले निर्माण गरेका संरचनाले हाम्रै क्षति नहोस् भनेर सचेत हुनुपर्ने लामाले बताउनुभयो।
भरतपुर महानगरपालिकाले विगतकालदेखि नै एउटा नीति निर्धारण गरेर चाहिँ सहरी विकासको विभिन्न कामहरू गर्दै आइरहेको छ। विपदको क्षेत्रलाई पनि एउटा छुट्टै विभागको रूपमा राखेर हामी अगाडि गइरहेका छौँ र भरतपुरको सन्दर्भमा सबैभन्दा ठुलो विपद अहिले तत्काल देखिएको चाहिँ अब यो रापती नारायणीको चाहिँ बाढी देखिएको छ। अहिले चाहिँ हामी छुट्टै विभागको रूपमा राखेर त्यसमा पनि लगानी गरिरहेका छौँ। हामी चाहिँ दिगो विकासतर्फ अबको योजना नै दिगो विकास हुनुपर्छ भन्नेतर्फ अगाडि बढिरहेका छौँ। त्यस कारणले गर्दाखेरि विकास गर्दाखेरि भोलि विपद सुरक्षित चाहिँ विकास हुनु पर्यो, भोलि विपद आउँदाखेरि भत्किने चाहिँ पुलहरू, भोलि विपद आउँदाखेरि भत्किने बाटाहरू अथवा भवनहरू त्यस्तो खालको चाहिँ हुनु भएन भनेर हामी त्यो हिसाबमा चाहिँ विपदबाट सकेसम्म क्षति न्यूनीकरण हुने र विपद नहुने खालका क्षेत्रमा चाहिँ हामी काम गरिरहेछौँ अहिले। अब सरकारी तर्फबाट बन्ने सार्वजनिक निकायले बनाउने भवनहरू त अब विपद जोखिमबाट मुक्त हुनै पर्छ होइन, नेपाल सरकारको नियमअनुसार हामी त्यही अनुसार काम गरिरहेछौँ भने व्यक्तिगत बन्ने संरचनाहरू पनि त्यही अनुसार हुनुपर्छ। अब केही क्षेत्रहरू महानगरपालिकामा गाभिएका नयाँ गाविसहरू अझै नक्सा पास गरेर आफ्नो भवन बनाउनु पर्छ भन्ने अब थाहा त छ, तर पनि उहाँहरू आउन सकिरहनु भएको छैन। ती क्षेत्रमा बन्ने संरचनाहरू चाहिँ अझै भूकम्प प्रतिरोधी अथवा बन्न सकिरहेको अवस्था छैन।
भरतपुर महानगरपालिकामा अझै सचेतना र अभिमुखीकरण आवश्यक रहेको भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटका फिल्ड इन्जिनियर रोशन घिमिरेको भनाइ छ।
सुरक्षित घर कसरी बनाउने भन्दा भवन संहिता कार्यान्वयन गर्नु पर्यो, त्यही कार्यान्वयनका गर्नकै लागि एनसेटले दरबर्दीको बस्ती कार्यक्रम ल्याएको। सचेतना चाहिँ अहिले पुरानो वडाहरूमा चाहिँ छ, थप सरले भन्नुभयो अहिले थपिएका वडाहरूमा चाहिँ यही समस्या छ, सचेतना कार्यक्रमहरू थप्नु पर्नेछ।
विपद जोखिम न्यूनीकरणका लागि हामी पहिले नै सचेत बन्न जरुरी छ। भूकम्प, बाढी पहिरो, हावाहुरी जस्ता विपद र यसबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारीमा जुटौं।
रिपोर्ट पछि अब पालो थापथोलका खबर। थापथोलका खबर सुन्नु सहकर्मी अनिता राणाभाटबाट।
गुल्मीको मुसिकोट नगरपालिकामा रहेको बढीघाट खोलामा निर्माण हुँदै गरेको पक्की पुल ढल्दा 5 जना घाइते भएका छन्। मुसिकोट नगरपालिकाको वडा नम्बर 3 र 7 को सिमानामा पर्ने बढीघाट खोलाको झेदीमा निर्माण हुँदै गरेको पक्की पुल आइतबार ढलान गर्ने क्रममा अचानक भेष भाँचिएर ढल्दा निर्माण व्यवसायी सहित 5 जना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ। घाइते हुनेहरूमा चितवनका निर्माण व्यवसायी ऋषिराम इटानी, मुसिकोट नगरपालिका रामबहादुर राणा, रुद्रबहादुर कार्की, गणेश राणा र तुलबहादुर राणा रहेका छन्। नेपाल कम्युनिस्ट पार्टी तनहुँको स्थानीय तहका वडाको एकीकरण पूरा भएको छ। नेकपा जिल्ला संयन्त्रको बैठकले सबै स्थानीय तहका वडाको एकीकरण कार्य पूरा गरेको हो। तनहुँका 10 स्थानीय तहका 85 वडा मध्ये ब्यासको एउटा, शुक्ला गण्डकीको एउटा वडा बाहेक अन्य सबै वडाको अध्यक्ष र सचिवको टुङ्गो लागेको नेकपा जिल्ला संयन्त्रका सदस्य श्री प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। अर्घाखाँसी जिल्लाको नरपानीदेखि भूमिका स्थानको नुवाकोट हटियासम्मको स्तर उन्नति गरिएको मोटर बाटोको नयाँ वर्षको अवसर पारेर यात्रुवाहक बस गुडाएर उद्घाटन गरिएको छ। अघिअघि नगर प्रमुख रेशम थापाको स्कार्पियो पछि यात्रुवाहक बस नगरपानीदेखि नुवाकोटसम्म आइपुग्दा दर्शनौ स्थानमा फुलमाला साथै अभिली नगर प्रमुख रेशम थापा र वडा नम्बर 9 का वडाध्यक्ष नारायण प्रसाद खनाल लगायत अन्य नगरका पदाधिकारी, कर्मचारी, स्थानीय बुद्धिजीवी तथा समाजसेवीसँगै चालक शिविर घिमिरेलाई भव्य स्वागत गरेका थिए।
अब केही छोटा खबरहरूको पालो। मकवानपुरमा 3 सवारी दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुद्देश्य डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको भोलि ब्रेक थ्रु गर्ने हुनुभएको छ। प्रमुख विपक्षी नेपाली काङ्ग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा संस्कार शून्य देखिएको टिप्पणी गरेको छ। उसले विपक्षी दलहरूतर्फ लक्षित गर्दै नन्दी भृङ्गी भनेकोमा आपत्ति समेत जनाएको छ। सर्वोच्च अदालतमा नियुक्तिको लागि सिफारिस 5 न्यायाधीश विरुद्ध संसदीय सुनाई समितिमा 5 उजुरी परेको छ। सरकारले सोलुखुम्बुको लुक्ला स्थित तेन्जिङ हिलारी विमानस्थलमा भएको विमान दुर्घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ। ठगीको समाचार लेखेकै भरमा साइबर अपराध मुद्दामा पोखराका पत्रकार अर्जुन गिरी पक्राउ परेका छन्। सरकारले भोलि मङ्गलबारदेखि वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सिप परीक्षण गर्ने भएको छ। र आइसिसी अन्डर 19 एक दिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनौटको तेस्रो खेलमा नेपालले मलेसियालाई 8 पराजित गरेको छ। यिनै खबरहरूसँगै हामी अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। अतिक्रमण जग्गा जोगाउन गैंडाकोटमा प्रदर्शन, नगर प्रमुख पौडेललाई ज्ञापन पत्र बुझाइयो, करको दायरा बढाउन अर्थमन्त्रीको निर्देशन। गैंडाकोटका सबै विद्यालयमा एउटै डिजाइनको ड्रेस बनाउन मेयर पौडेलको सुझाव, समयमै विद्यालयले पुस्तक नदिए उजुरी गर्न शिक्षा अधिकृत शर्माको आग्रह, निजी विद्यालयको शुल्क यथावत रहने। गैंडाकोट 4 पूर्ण सरसफाई बनाउन अभियान सञ्चालन, घर घरको सरसफाई निरीक्षण जारी, कालिका मन्दिर कालिका आश्रमको 9 सत्सङ्ग वार्षिक उत्सव सम्पन्न। र अखिल राप्ती नगर कमिटीद्वारा निजी विद्यालयमा शुल्क वृद्धिको विरोध, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा परासी कारागार व्यवस्थापनमा चुनौती, 2075 सालमा चितवनमा भएको दुर्घटनामा 155 जनाको मृत्यु। हवस् त, नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको साँझ 7 विजय खबर सकियो। प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद। डोलराज राणाभाट बिदा हुन्छु। नमस्कार।
Sound like radio.